अल्हम्दुलिल्लाह रब्बिल आलमीन। करीब करीब आ जाए क्योंकि आवाज़ वो स्पीकर या बंद हो गया ना, क्योंकि वो आगे आवाज़ आ रही। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सलातु वस्सलाम अला खातमुन नबीयीन, अम्मा बाद। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। وأذن في الناس بالحج يأتوك رجالا وكل غامر يأتين من كل فج عميق। وقال الله تعالى في الحج ولله على الناس حج البيت من استطاع إليه سبيلا। وقال عليه الصلاة والسلام من لم يمنعه من الحج حاجة ظاهرة أو سلطان جائر أو مرض حابس فمات ولم يحج فليمت إن شاء يهودي وإن شاء نصرانية। وقال عليه الصلاة والسلام من حج لله فلم يرفث ولم يفسق رجاك يوم ولدته أمه। واتمر عليه الصلاة والسلام أربع أمر كلهن في ذي القعدة إلا التي كانت مع حجته। وقال عليه الصلاة والسلام تابع من الحج والعمرة فإنهما ينفيان الفقر والذنوب। ومن مكملات الحج زيارة سيد القبور لسيد القبور وورد في فضلها السنن إسناد بعض يا حسن كما قال عليه الصلاة والسلام من زار قبري وجبت له شفاعتي। صدق الله العلي العظيم وصدق رسول النبي الكريم। معزز خواتین و حضرات، یہ پچھلی دفعہ بھی اس پر بات ہوئی تھی، جمعہ کے دن بھی اس پر بات ہوئی، لیکن جیسے میں نے پہلے عرض کیا تھا کہ اس پر بات چلتی رہے گی۔ اس کی وجہ یہ ہے کہ جیسے یہاں پر ارشاد فرمایا گیا ہے کہ یہ جو حج ہے اس کے جو یعنی مہینے معلومات معلومات الحج و اشہر معلومات شوال و ذی القعدۃ و ذی الحجۃ، مطلب یہ ہے کہ تین مہینے شوال ذو القعدہ و ذی الحجہ، یہ تین مہینے ایام حج کہلاتے ہیں، ان میں حج ہوتا ہے۔ فرماتے ہیں کہ اگر شوال میں کسی نے عمرہ کر لیا تو پھر اس کو حج کرنا چاہیے۔ تو قانون سعودی عرب کا بن گیا تھا، جب میں پہلی دفعہ آیا تھا امریکہ سے تو میں نے صرف عمرے کا ویزا لیا ہوا تھا، تو انہوں نے میرا پاسپورٹ پکڑ لیا اور کہا کہ آپ کل مطلب مطار قدیم سے بھی لے لو اس کو۔ میں نے کہا پتہ نہیں اس میں کوئی گڑبڑ ہوئی۔ خیر اگلے دن میں مطار قدیم چلا گیا تو پتہ چلا کہ انہوں نے کہا 525 ریال دے۔ میں نے کہا کس لیے دوں، کہ تو دے دو، بتا بھی نہیں رہے تھے خدا کے بندے۔ خیر میں نے جب مجبوراً دے دیے تو اس پر ان نے حج کا ویزا لگایا ہوا تھا اور فرمایا کہ شوال کے مہینے میں جو انٹر ہوگا وہ حج کا ویزا اس کو لگے گا۔ اور میں نے اس کی درخواست کرنی تھی، وہ درخواست کی ضرورت ہی نہیں پڑی، زبردستی آج ہی کو انہوں نے ویزا دے دیا۔ تو یہ اس قاعدے کے تحت یہ قانون بن گیا تھا کہ جو شوال میں انٹر ہوگا تو اس کو حج کا ویزا لگے گا۔ تو شوال، ذوالقعدہ اور ذی الحج یہ جو ہے نا وہ کیا ہے، یہ ایام حج ہے۔ تو اس کے لیے فرمایا فمن فرض فین الحج فلا رفث ولا فسوق ولا جدال فی الحج، ہاں جی، کہ جن پر حج فرض ہو گیا ان مہینوں میں تو پھر ان کو چاہیے کہ نہ رفث کرے حج میں، نہ فسوق کرے، نہ فسق اور نہ جدال کرے۔ یہ تین چیزیں ہیں، خیر یہ تین چیزیں ضروری ہے، مطلب یعنی وہ ان تین چیزوں سے بچنا چاہیے، اور جو ان تین چیزوں سے بچے گا تو پھر کیا ہوگا، سبحان اللہ۔ اس کے لیے پھر فرمایا کہ من حج للہ، جس نے اللہ کے لیے حج کیا، فلم یرفث ولم یفسق، اس میں رفث نہیں کیا یعنی کوئی بہائی کے کام نہیں کیا، کوئی گناہ کا کام نہیں کیا، اور جدال بھی ہے تو رجع قیوم ولد امو، تو ایسے واپس ہوگا جیسے ماں نے اس دن اس کو جانا ہے۔ ہاں جی، اتنی بڑی بات ہے۔ تو ان تین چیزوں کی منع سے ماشاءاللہ بڑا کام ہو جاتا ہے۔ اور پہلی دفعہ میں پہلے اس پر کافی تفصیل سے بات کر چکا ہوں، پھر دوبارہ اشارتاً عرض کروں گا کہ جو حج کرتے ہیں ان کو ان تین چیزوں سے واسطہ پڑتا ہے خود بخود. اس کی وجہ ہے کہ حج کے اندر ایک ظاہر مطلب ہے کہ مطلب پورا ایک سیلاب ہوتا ہے لوگوں کا، مثلاً عرفات میں، منا میں، مزدلفہ میں بہت زیادہ مطلب لوگ ہوتے ہیں، اور لوگ بھی مکس، مرد بھی ہوتے ہیں، مرد بھی ہوتے ہیں، عورتیں بھی ہوتی ہیں، اور اس میں بعض مقامات دونوں کے لیے ہوتے ہیں. مثلاً خانہ کعبہ کا طواف، اس میں مردوں کو بھی ادھر ہی طواف کرنا ہوتا ہے، عورتوں کو بھی ادھر ہی طواف کرنا ہوتا ہے. جن راستوں پہ آنا جانا ہوتا ہے ان میں بھی عورتیں بھی جاتی ہیں، مرد بھی جاتے ہیں. عرفات میں مرد بھی ہوتے ہیں، عورتیں بھی ہوتی ہیں. تو ایسی صورت میں اللہ نہ کرے اگر کسی کے دل میں مسئلہ ہو تو برائی کا امکان بہت زیادہ ہوتا ہے. تو ایسی صورت میں انسان اپنے آپ کو گویا کہ مجبوراً دبائے گا، بچائے گا اپنے آپ کو. تو وہاں اللہ کی مدد بھی ہوتی ہے، کیونکہ جذب کی حالت تو ہوتی ہے، کیونکہ وہاں خانہ کعبہ ہے، وہاں عرفات ہے، مزدلفہ ہے، مطلب اس کے اپنے برکات ہیں. تو جب آپ کوشش کریں گے تو اللہ پاک ساتھ اپنی مدد بھی شامل کر لیتے ہیں، نتیجتاً بچت ہو جاتی ہے الا کہ کوئی بہت ہی گڑبڑ ہو. تو اس سے جو بچت ہو جاتی ہے نا، وہ بچت تو ماشاء اللہ آپ کے اندر سٹور ہو جائے گی، یعنی وہ چیز آپ کی انشاءاللہ کسی حد تک پکی ہو جائے گی. اگر اس پر مزید محنت کر لے تو انشاءاللہ ٹھیک ہونا بہت آسان ہو جائے گا. بالخصوص حجر اسود کے سامنے جب انسان گزرتا ہے تو اس کی خاصیت یہی ہے کہ جس حالت میں انسان گزرتا ہے اس پہ ٹپا لگ جاتا ہے، یعنی وہ مستقل ہو جاتا ہے. تو بار بار ادھر گزرنا ہوتا ہے، تو آدمی اگر نیتاً مطلب اچھی حالت اپنے اوپر طاری کر کے گزرتا ہو تو فائدہ تو ہوگا. تو یہ چیز ہے کہ مطلب گویا کہ علاج اس سے ہو جاتا ہے. ہاں جی، یعنی یوں کہہ سکتے ہیں یہ علاج بالمثل بھی ہو، علاج بالضد بھی ہے، دونوں صورتیں اس میں موجود ہیں. علاج بالمثل یہ کہ جس سے بچانے ہیں وہی سامنے کر دے، وہ علاج بالضد اس لیے کہ آپ نے اپنے آپ کو اس سے ضد کرنا ہے، مطلب بچانے ہے اس سے، یعنی دبانے اپنے رذائل کو. تو دونوں چیزیں بیک وقت ہیں. یعنی ایک تو ہوتا ہے نا کہ چلے جی آپ کو کبھی پیش آئے ضرورت تو آپ کو بچنا پڑے، لیکن وہاں تو سب کو لایا گیا ہے. تو اس وجہ سے مطلب ہے کہ ماشاء اللہ ایک صورت بن جاتی ہے ایک مجاہدہ کی، اس مجاہدے سے اصلاح ہو جاتی ہے. اور یہ والی بات ہے کہ حج جو ہے یہ بہت ہی اہم عبادت ہے. کچھ چیز ایسی ہے جو حج میں ہی کھلتی ہے. اس وجہ سے عمر بھر میں ایک دفعہ حج صاحب استطاعت کے اوپر فرض ہے، صاحب استطاعت کے اوپر فرض ہے. تو اس میں وہ کچھ چیزیں ہوتی ہیں جو کہ واقعی اس کے اوپر کھلتی ہیں، حج میں ہی کھلتی ہیں. مثلا دیکھیں، یہ چھ دن جو ہوتے ہیں حج کے، اس میں انسان جس طرح کام کرتا ہے، وہ ہر قسم کے لوگ ہوتے ہیں، بوڑھے بھی ہوتے ہیں، بچے بھی ہوتے ہیں، جوان بھی ہوتے ہیں، مرد بھی ہوتے ہیں، عورتیں بھی ہوتے ہیں، سب کو ایک ہی کام کرنا پڑتا ہے. یعنی کسی کے لیے معافی نہیں ہے کہ اس کے لیے یہ نہیں ہے، اس کے لیے نہیں ہے، سب کو سب کرنا پڑتا ہے. وہ چھ دن ایسے ہوتے ہیں چابی کسی کو دی جائے یعنی مطلب وہ اس وقت نارمل کنڈیشن میں نہیں ہوتا. نارمل کنڈیشن میں اتنی ایگزرشن کوئی نہیں کر سکتا. ہاں جی، وہ جو ایگزرشن وہاں پر کرتا ہے، یعنی کمال کی بات ہے کہ بخار کی حالت میں لوگ جا رہے ہوتے ہیں. جی بالکل، بعض دفعہ یعنی کافی لیکن وہ ایک عرفات تک پہنچانا ہوتا ہے، مختلف قسم کے حالات آتے ہیں، لوگ گم ہو جاتے ہیں، اب پھر مل جاتے ہیں مطلب یہ ہے کہ وہ والی بات ہے. تو یہ سب مسائل مطلب وہاں پر پیش آتے ہیں، لیکن جو اللہ کی مدد ہے نا، وہ جس صورت میں وہاں نظر آتی ہے وہ کسی اور جگہ ایسا نہیں ہوتا. جو اللہ تعالیٰ کی مدد مطلب وہاں پر نظر آتی ہے، एक दफ़ा मुझसे मेरी ऐनक गुम हो गई हरम शरीफ में, और वो भी नज़र की ऐनक थी। अब नज़र की ऐनक गुम हो जाए तो आप तो आधे हो गए, दूसरे मेरे पास ऐनक थी भी नहीं, अब मैं क्या करूं? तो मैंने दुआ की, मैंने कहा अल्लाह ऐनक नहीं मिल रही, मैं क्या करूं? हाँ जी, तो जिस रास्ते पे मैं जा रहा था उन्होंने देखा वहाँ एक मुड़ी तुड़ी ऐनक पड़ी हुई थी, मुड़ी तुड़ी। असल में वो ऐनक थी इस तरह, उसमें आप जिस तरह भी मोड़ना चाहते हो चलो। तो मैंने उठाई, मैंने कही मेरी नहीं है, क्योंकि मेरी तरह नहीं लग रही थी, और मैंने जाकर उनको दे दी वो जो गुमशुदा चीज़ें होती है ना। तो मैंने उनको कहा ये मुझे मिली और मेरे ऐनक गुम हुए, तो अगर वो मिल जाए तो उन्हें कहा ठीक है आप फिर आ जाए देख ले, अभी तो नहीं आई। और ये मैंने उनको दे दी। उस ऐनक में एक थोड़ा सा निशान था जो मुझे याद था कि उसमें अचानक मिलने से बड़ी वो निशान उस पर था। मैंने कहा दे दो मुझे, तो दे दिया। तो फिर मैंने खूब गौर से देखा, मैंने कहा ये तो वही, तो क्योंकि होती ना ये नहीं होती है वो जो रंग बदलती है, क्या होती है उसको, हाँ बिल्कुल हाँ, तो वो जो है ना वो रंग बदली हुई थी उसकी, उसका वो रंग था ही नहीं। तो फिर मैंने कहा अच्छा, तो फिर मैं उसको धूप में लाया तो बिल्कुल ऐसे ही हो गई। मैंने कहा अच्छा तो मेरी इनक है, तो बस वो देखो इनक फ़ौरन मिल गई। अब ये ऐसी चीज़ें वहाँ पर होती है कि अल्लाह ताला वहाँ पर दिखाता है कि कैसे मैं दुआएं कबूल करता हूँ, कैसे मतलब जो है ना मसाइल होते हैं हल होता है, और फिर हल कैसे होते हैं। तो बहुत कुछ होता है, तो बाज़ चीज़ों का पता उधर ही चलता है। तो इसलिए कहते हैं कि अगर किसी को हज से न रोके कोई ज़ाहरी हाजत शदीद, या किसी जाबिर सुल्तान की रुकावट, या कोई ऐसा मर्ज जिसको इंसान टाल ना सके, और उसने हज नहीं किया और मर रहा हो, यानी उसका मौत आ जाए, फिर अल्लाह को कोई परवाह नहीं कि वो यहूदी मरता है या नसरानी मरता है। हाँ जी, ये बहुत ख़तरनाक वईद है। इसलिए हज किए बगैर मतलब इंसान को इत्मीनान नहीं होना चाहिए, क्योंकि ये जो है ना बहुत ख़तरनाक वईद है, ईमान के ऊपर बात आ जाती है। इसलिए हज अपने वक्त पे करना चाहिए। हज मर्दों पर भी फ़र्ज़ होता है, औरतों पर भी फ़र्ज़, लेकिन ज़रा तफसील है उसमें। मर्दों पर उस वक़्त फ़र्ज़ होता है जब उनकी सेहत भी ठीक हो, हज कर सकता हो, और दूसरी बात कि उसके पास इतना माल भी हो कि वो उधर जा सके और वापस आ सके, और फिर जो है ना मतलब ना नफका के लिए भी यहाँ पर इतना छोड़ दे जितना कि ज़रूरी है, फिर उसके ऊपर हज फर्ज होगा। औरत के लिए चूंकि अकेले नहीं जा सकती, महरम की बात होती है, तो इसके लिए या तो महरम के साथ जाए या फिर महरम का खर्च भी उठाए। हाँ जी, अगर उसके पास महरम नहीं है और महरम के अखराजात नहीं है तो उस पर हज फर्ज नहीं होगा, उस पर हज फर्ज नहीं होगा। लेकिन अगर महरम उसके पास है और फिर वो ना जाए तो फिर गुनाहगार होगी, या फिर वो महरम का इंतज़ाम कर सके और फिर ना जाए तो फिर गुनाहगार होगी। लिहाजा इस बात को अपनी तौर पे समझना चाहिए। हाँ, अलबत्त ये अलग बात है कि बाज़ लोग नफली हजों के लिए सवाल करते हैं, सवाल करना हराम है, सवाल करना हराम है, और हज उस पर नफल है, मतलब यानी को चूँकि उस पर फ़र्ज़ तो नहीं है, तो नफल के लिए कोई फ़र्ज़ तो नहीं छोड़ सकता ना, हराम से बचना तो फ़र्ज़ है, तो ऐसा ना करे। जिस पर फ़र्ज़ ना हो तो बस वो अल्लाह ताला के ये प्रसाबर रहे कि बस ठीक है सही है, नहीं है तो वो फिर हाजियों को देख देख कर खुश हो, उनसे दुआएं लें, उनके साथ मिलें, यही फिर मतलब ज़ाहिर हो सकता है। हाँ जी, तो वरना फिर ये है कि अगर खुदा न खास्ता यही करे कि उसके लिए सवाल वगैरह करना शुरू कर ले तो इसकी इजाज़त नहीं है। आज मैं खसूसी तौर पर जो बात करना चाहता था वो कुर्बानी के बारे में करना चाहता हूँ, क्योंकि कुर्बानी वाजिब है। चलो ठीक है, जी कुर्बानी वाजिब है, तो इसके जो अहकामात भी हैं ये बश्ती ज़ेवर है, تاکہ قربانی کے احکامات بیان کرنے، کیونکہ ظاہر آج کل یہی بات ہے. قربانی جو ہے یہ کیا ہے؟ تو سوال کیا گیا ہے آپ صلی اللہ علیہ وسلم سے، قرآن میں آیا ہے کہ یہ قربانی ہے کیا ہے؟ کون سی آیت ہے؟ ما ظاہر قربانی کے بارے میں نہیں 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 وہ تو ہے، لیکن وہ جب پوچھا گیا کہ صحابہ کرام نے پوچھا کہ قربانی ہے کیا ہے، فرمایا سنت ابیکم ابراہیم. اس سے پہلے ہاں بچی میں خود لاؤں گا جی، میرے پاس حافظ موجود ہے. ہاں جی ہاں جی یہ قربانی کے بارے میں کچھ اہم باتیں ہیں. ایک تو یہ بات ہے، یہ آتا ہے قرآن پاک میں کہ ان آتے نقل کو سر فصل رب قون ہر ان نشان قول ابتر، ان اللہ پاک کی طرف سے باقاعدہ حکم ہے. اور آپ صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ قربانی کیا ہے، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا یہ تمہارے ابا ابراہیم کی سنت ہے. یہ سنت یعنی لغوی ہے، ورنہ اس کا حکم جو ہے واجب کا ہے. ہاں جی مطلب حکم اس کا واجب کا ہے، البتہ سنت اس کو کہ طریقہ ہے، یعنی تمہارے بابا ابراہیم کی کا طریقہ ہے. طریقہ کیسے ہے؟ ابراہیم علیہ السلام کو اللہ پاک نے خواب کے ذریعے سے حکم دے دیا، یعنی خواب دیکھا کہ میں اپنے بیٹے کو اسماعیل علیہ السلام کو ذبح کر رہا ہوں. تو چونکہ نبی کا خواب جو ہوتا ہے یہ وہی ہوتا ہے، تو فرمایا مطلب سمجھ گئے. تو اس وقت اسماعیل علیہ السلام اتنا ہو چکے تھے یعنی چل پھر سکتے تھے، تو آپ حضرت ابراہیم علیہ السلام ان کو اپنے ساتھ لے آئے. جب لے جا رہے تھے تو شیطان آجرہ بی بی کے پاس آیا کہ تیرے بیٹے کو قربانی کے لیے کرنے کے لیے جا رہے ہیں. اس نے کہا دور ہو جا، باپ بھی کبھی اس طرح کرتا ہے؟ ہاں جی. اور آگے اسماعیل علیہ السلام کے پاس آیا کہ تجھے تو ذبح کرنے کے لیے جا رہا ہے، تو ان نے کنکر لے لیا، اس کو مارے. پہلی دفعہ کنکر مارے ادھر غائب ہو گیا، دوسری دفعہ کنکر پھر وہ آ گیا، پھر کنکر مارے پھر غائب ہو گیا، تیسری دفعہ آیا تو تیس دفعہ کنکر مارے پھر غائب ہو گیا. تین جگہ پر ایسا ہوا، وہی تین جگہ جمرات ہیں، یعنی گویا کہ ان جگہوں پر نشانیاں بنا دی گئی ہیں، اور ان جگہوں پہ گویا کہ ہم لوگ سمبولیکلی یعنی نمونے کے طور پر ہم جو ہے نا مطلب اس کو مار رہے ہوتے ہیں. یہ پتھر اس کو نہیں لگ رہے ہوتے، لیے تو اصل میں اس کو ذلیل کرنے کے لیے. اس میں حدیث شریف کے جو دعا ہے اس میں یہی ہے نا، رغم للشیطان ورضا للرحمن، یعنی شیطان کو ذلیل کرنے کے لیے میں مار رہا ہوں، اور میں اللہ کو راضی کرنے کے لیے مار رہا ہوں. تو اللہ کی رضا جو ہے وہ شیطان کو ذلیل کرنے میں ہے. تو جو لوگ یہ کنکر مارتے ہیں سنت طریقے مطابق، تو اس سے شیطان غصہ ہوتا ہے بہت زیادہ، اور اس کے ساتھ گالیاں وغیرہ دیں یا چپل مارے یا کوئی اور بڑے پتھر مارے تو اس پہ خوش ہوتا ہے کہ وہ میری بات مان رہا ہے، کیونکہ اس کو پتھر لگ تو نہیں رہے ہوتے، ہاں لیکن اس کو ذلت ہو رہی ہوتی ہے. تو بہرحال یہ ہے کہ یعنی اتنے چھوٹے کنکر جو کہ جتنا کہ بتایا گیا مسنون طریقہ ہے، اتنے سے ان کو اس طریقے سے سات کنکر مارنے چاہیے طریقے سے، اور بار بار یہ ساتھ پڑھنا چاہیے، اور جو جگہ ہے وہیں پر مطلب اس کو مارنا چاہیے. یہ ماشاء اللہ یہ جو ہے نا یہ بھی واجب ہے، اگرچہ یہ بھی طریقہ ہے اسماعیل علیہ السلام کا طریقہ ہے، لیکن بہرحال ہمارے لیے کیا ہے، ہمارے لیے واجب ہے. اور پھر اس کے بعد اسماعیل علیہ السلام کو لے جا رہے ہیں ابراہیم علیہ السلام، تو ابراہیم علیہ السلام پوچھتے ہیں اسماعیل علیہ السلام سے کہ اے بیٹے، میں نے تجھے خواب میں دیکھا کہ میں تجھے ذبح کر رہا ہوں، کیا خیال ہے تیرا؟ ہاں جی. تو اسماعیل علیہ السلام سمجھ گئے، حالانکہ دیکھو اتنے چھوٹے عمر کا آدمی خواب کو کیسے سمجھتا ہے. اس نے کہا بالکل تو مجھے صابرین میں سے پائے گا. یہ بات فرمائی، پھر اس کے بعد وصیت کی कि आप मुझे औंधे मुंह लिटा दें, तेज़ छुरी से ज़बह करें उल्टे तरफ से, और अपने आंखों पे पट्टी बांधे ताकि अल्लाह के हुक्म में ताखीर ना हो जाए। तो इब्राहिम अलैहिस्सलाम ने ऐसे ही किया। अब जो जोर लगा कर मतलब जा रहे कि वो ज़बह करने लगे, छुरी चली नहीं, छुरी चली नहीं। उस वक़्त छुरी को चलने का हुक्म नहीं था, बल्कि उस वक़्त जिब्राइल अलैहिस्सलाम को हुक्म था कि फ़ौरन मेंढा ले आओ जन्नत से। जितना वक़्त वो मेंढा नहीं आया था उस वक़्त तक छुरी नहीं चल रही थी। वो मेंढा इस्माइल अलैहिस्सलाम की जगह डाल दिया गया, इस्माइल अलैहिस्सलाम को खड़ा कर दिया गया। अब छुरी को हुक्म होगा आप काटो। फिर उसके बाद जब काट दिया तो इब्राहिम अलैहिस्सलाम ने अपने आँखें खोल ली कि अब तो काम हो गया। तो देखा कि इस्माइल अलैहिस्सलाम गड़े हैं और मेंढा ज़बह हुआ है। हैरान हो गए, ये क्या बात है, यानी ये किस तरह हुआ। इतने में वही आ गई, ए इब्राहिम तूने अपना ख्वाब सच्चा करके दिखाया, तूने अपना ख्वाब सच्चा करके दिखाया। अब इसमें कई मसले हैं जो कि हमें समझ में आने चाहिए। नंबर एक, इसमें तशरी और तकवीनी बात का बेहतरीन कम्बिनेशन है, तकवीनी और तशरी। चूरी को रोक दिया गया तकवीनी हुक्म, इब्राहिम अलैहिस्सलाम को ज़बह का हुक्म था तशरी हुक्म। हाँ जी, जिस वक़्त जन्नत से मेंढा लाया गया तकवीनी हुक्म, चूरी को फिर ज़बह का हुक्म हो गया तकवीनी हुक्म, और फिर इब्राहिम अलैहिस्सलाम का चूरी इसलिए चलाना कि मैं ज़बह कर रहा हूँ तशरी हुक्म, साथ साथ चल रही हैं। तकवीनी हुक्म बचाने का था, तशरी हुक्म ज़बह करने का था। चूंकि दोनों हुक्म एक जगह से थे इसलिए फरमाया तूने वही कर दिया जो हुक्म था, तूने वही कर दिया जो तुझे हुक्म था, तूने अपना ख्वाब सच्चा करके दिखाया। क्योंकि उसमें उनकी तरफ से कोई कमी नहीं थी बल्कि अल्लाह की तरफ से हुक्म नहीं था। तो बाज़ दफ़ा अल्लाह ताला कुर्बानी लेते नहीं है, देखते हैं। एक शख्स जब कुर्बानी करता है तो अल्लाह पाक उसको देखता है। अब देख लें, उमूमन ऐसा होता है कि हज में भी ये मसला होता है, कुर्बानी में भी ये मसला होता है, अखराजात होते हैं, अखराजात होते हैं। कमज़ोर दिल वाले हिल जाते हैं, ओ इतने पैसे, ओ जी सरकारी तौर पर 7 लाख और दूसरे 12 लाख के तकरीबन, हाँ जी ये क्या होगा, ये तो बड़े पैसे हैं, ये तो हम गरीब हो जाएंगे अगर करेंगे। हाँ जी, हालांकि यहाँ पर फरमाया गया, अभी हदीस शरीफ आपके सामने गुजरी है, तर्जुमा मैंने नहीं किया था, जिसमें फरमाया कि हज और उम्रा को करते रहो मिलाकर। हाँ जी, क्योंकि ये दोनों फ़कर को क्या होता है, मतलब दोनों जो है ना, मतलब है कि गुनाहों को और फ़कर को दूर करते हैं, जैसे भट्टी मेल को दूर करती है। तो इसमें गुनाहों को तो दूर करना समझ में आता है, गुनाह तो एक चीज़ है, लेकिन ये फ़कर को दूर करना, इसको लोगों को ज़रा नहीं होता ख्याल कि फ़कर भी दूर कर रहा है। वाक़ियतन मेरे पास कुछ वाक़ियात हैं अल्हम्दुलिल्लाह इस किस्म के, जो अल्लाह पाक ने दिखाए हैं कि कैसे अल्लाह पाक अगर इस पर जो खर्च होता है वो वापस करता है, बाकायदा वापस करता है। हाँ जी, तो ये जो ना मतलब है कि वो इंसान समझता है कि शायद मैंने बहुत खर्च कर लिया, नहीं, इसके ज़रिए से कोई गरीब नहीं होता बल्कि मालदार होता है। हाँ जी, ये मतलब हज का, इस तरह कुर्बानी का भी है कि जो लोग कुर्बानी नहीं करते उनके बारे में ये है कि अगर वो उस दिन कुर्बानी के दिन पूरे दुनिया के बराबर माल खर्च कर दे लेकिन कुर्बानी न करे, वो गुनाहगार है। दूसरा शख्स कुर्बानी करे और कुछ भी खर्च नहीं, हत्ता कि वो गोश्त भी सारा खुद का है, वो गुनाहगार नहीं है। क्योंकि क्या फरमाए, लन यनालल्लाहु लुहुमा लुहुमा वला दिमाहा। हाँ बिल्कुल, क्योंकि अल्लाह पाक को तुम्हारा कुर्बानी का खून और गोश्त नहीं पहुंचता, बल्कि वो तुम्हारा तकवा पहुंचता है। तो तकवा तो दिल का फैल है, वो दिल में होता है। तो लिहाजा वो चीज़ अल्लाह को चाहिए, वो तुम्हारा खून और कुर्बानी का और गोश्त ये नहीं चाहिए। हाँ अलबत्ता इस पर मज़ीद अजर ज़रूर है, مثلا اگر آپ نے قربانی کا گوشت سارا کھا لیا خود، آپ کی قربانی میں ذرہ بھر بھی فرق نہیں آئے گا، آپ کی قربانی ہو گئی، آپ کا واجب پورا ہو گیا. ہاں اگر اس کو آپ تقسیم کرے تین حصے تو یہ مستحسن ہے، اس پہ آپ کو اجر ملے گا، کیونکہ کچھ خرچ کچھ جو ہے نا مطلب رشتہ داروں کا حق ہے، کچھ پڑوسیوں کا اور غریب لوگوں کا حق ہے، تو تین حصے کر لو، ایک حصہ خود کا لو، ایک حصہ غریبوں کو دے دو، ایک حصہ رشتہ داروں کو دے دو، تینوں کا حق ادا ہو جائے گا. تو ماشاء اللہ یہ مستحسن طریقہ ہے، یہ نہیں کہ مطلب لازم ہے واجب ہے، واجب ادا ہو گیا، واجب ادا ہو گیا. تو یہ ہاں البتہ یہ کہ تم گوشت کرنے کی نیت سے قربانی نہ کرو، ورنہ قربانی ضائع ہو جائے گی، نہ صرف تمہاری ضائع ہو جائے گی بلکہ جو تمہارے ساتھ حصے میں شریک ہیں وہ بھی ضائع، ان کی قربانی بھی ضائع ہو جائے گی. ہاں جی تم قربانی اللہ کا حکم سمجھ کر کرو، کہ اللہ تعالیٰ نے جو حکم دیا ہے میں اس کو پورا کر رہا ہوں، واجب ادا کرنے کے لیے قربانی کر رہا ہوں. اس میں پھر اب درجات ہیں اور پھر عجائبات ہیں. پہلے درجات بتا دوں یا عجائبات بتا دوں؟ ماشاء اللہ. جو مطلب درجات یہ ہے کہ دیکھیں قربانی اگر آپ نے ایسے جانور کی کہ جس کی قربانی ہو سکتی ہے، بس کوئی بہت اونچے شان والی قربانی نہیں ہے لیکن قربانی ہو سکتی ہے اس کی، تو قربانی ہو گئی. اس سے اونچا درجہ یہ ہے کہ آپ اس کو ذرا اعلیٰ جانور خریدیں جو آپ کو ایسا لگے کہ آپ اس کو قربان ہوتے نہیں نہ دیکھ سکے، تو یہ خوبصورت جانور تو آپ جو ہے نا مطلب جب اس کو قربانی کریں اس سے آپ کی محبت بھی ذبح ہوگی، ٹھیک ہے نا. اور اس سے بھی اگلا درجہ، اور وہ درجہ یہ ہے کہ آپ قربانی کا جانور خرید کر اس کی باقاعدہ خود خدمت کریں، اس کو پالیں، اس کو پورے پوسے، اس کو جو ہے نا مطلب اس کے نہلائیں دہلائیں، اس کا جو ہے نا مطلب چارہ کھلائیں، اس کے ساتھ دوڑیں، ہاں مطلب اس کے ساتھ اپنا تعلق وہ کر لے، وہ یعنی بنا لے، اتنا تعلق بنا لے کہ پھر آپ اس کو ذبح کرتے نہ دیکھ سکیں. تو حضرت شیخ الہند رحمۃ اللہ ایسے کرتا تھا کہ وہ گائے لے لیتے اور پھر باقاعدہ اس کے ساتھ دوڑتے اور اس کی خارش کرتے اور اس کو جو ہے نا مطلب دلاتے اور اس کو خود چارہ کھلاتے، اس کے ساتھ اتنی محبت ہو جاتی کہ قربانی جب ہوتی تو ادھر قربانی ہوتی ادھر حضرت رو رہے ہوتے تھے. لیکن اللہ کے حکم پر عمل، سبحان اللہ، اللہ کے حکم پر عمل. حضرت شیخ الہند رحمۃ اللہ صاحب کے عجیب واقعات ہیں. یہ اسیر مالٹا تھے، مالٹا میں قید تھے، تو قید کی حالت میں جب جمعہ کا دن آتا تو نہاتے، کپڑے خوب مطلب جو ہے نا اچھے کپڑے پہنتے جیسے جمعہ کے دن ہوتے ہیں، عطر لگاتے اور پھر چل پڑتے دروازے کی طرف. تو لوگ کہتے پابندی ہے تو جیل ہے، فرمایا جب تک مجھے روکا نہیں جائے گا مجھے چلنا چاہیے. گیٹ پر ان کو روک دیا جاتا ہے، ہم نہیں جا سکتے. اچھا نہیں جا، اچھا واپس جا کے زور کی نماز پڑھ لیتے. جب تک اس کو روکا نہیں جاتا وہ جو ہے نا مطلب وہ پورے پابندی کے ساتھ جو ہے نا وہ سب کچھ کر کے وہ جو ہے نا وہ حضرت کی ایسی عجیب عجیب باتیں. حضرت جو ہے نا وہ وتر کے بعد وہ جو دو رکعت ہوتی ہے نا وہ بیٹھ کے پڑھتے، تو لوگوں نے کہا حضرت اس سے ثواب تو آدھا ہو جاتا ہے. کہتے مجھے بھی پتہ ہے، بس آپ صلی اللہ علیہ وسلم نے ایسے کیا تو مجھ سے رہا نہیں جاتا کہ میں دوسرے طریقے سے کر لوں. ہاں جی تو ظاہر مطلب ہے کہ اس طرح تو ایسی چیزیں ہوتی ہیں، بعض مشائق کی اپنی اپنی عادتیں ہوتی ہیں، تفردات بھی ہوتی ہیں. تو بہرحال یہ میں اس لیے عرض کرتا ہوں کہ یہ ایک قربانی کا حکم ہے کہ قربانی میں اچھے جانور کو لو، یہ تو درجات کی بات ہے. اور کم از کم یہ کہ ایسا تو لو جس پہ قربانی تو ہو، مثلا وہ اتنا لاغر نہ ہو کہ بس صرف اڈی اڈی ہو، جیسے یہ قصاب لوگ قربانی ذبح کرتے ہیں نا، وہ جب کسی چیز کا نہیں رہتا تو پھر قصاب کرے جاتا ہے، تو پھر اس کے بعد میں اس کو وہ ذبح کرتے ہیں، پھر گوشت بیچتے ہیں. تو اس طریقے سے مطلب یہ کہ وہ ایسا جانور نہ ہو کس کا مطلب یہ سنگ وغیرہ کٹے ہوئے نہ ہو، کچھ اور مطلب چیزیں وہ آپ دیکھ لیں، ماشاء اللہ اس میں آپ کو مل جائیں گی. ہاں البتہ اس میں ایک عجائبات میں سے ایک بات ہے کہ ایک آدمی ہے مالدار، اس نے ایک جانور لیا اور وہ جانور گم ہو گیا، اس کی جگہ اس نے دوسرا جانور لے لیا. फिर उसको वो पहला वाले जनवरी भी मिल गया, उसको इजाजत है चाहे पहले वाले कर ले दूसरा वाले कर ले, उसकी कुर्बानी हो जाएगी। एक गरीब आदमी है, उसने एक जानवर लिया जैसे तैसे लिया, और उसका जानवर गुम हो गया। फिर उसका उसने दूसरा जानवर ले लिया, वो दूसरा जानवर लेने के बाद उसका पहला जानवर भी मिला, वो दोनों जबह करेगा, है ना अजीब बात, वो दोनों जबह करेगा। इसके अंदर एक लतीफ़ नुक्ता है, एक फिकी नुक्ता है और एक मोहब्बत वाला नुक्ता है। फिकी नुक्ता ये है कि उस पर फ़र्ज़ तो होता नहीं, तो मैं अगर नफल की नीयत बांध लूँ और किसी वजह से मुझे तोड़ना पड़े तो मुझे दोबारा नफल मतलब पढ़ने पड़ेंगे या नहीं पढ़ेंगे, वो मेरे ऊपर फ़र्ज़ हो गया, वो दोबारा पढ़ने पड़ेंगे उसकी गज़ा लाजम है। तो चूँकि उसने पहले बार नफल था उसके ऊपर, तो अब उसने ख़रीद लिया तो उस पर वाजिब हो गया, दूसरा भी उस पर नफल था वो भी जब उसने ले लिया तो उस पर वाजिब हो गया, तो दोनों उस पर वाजिब है, इस वजह से दोनों ज़बह करेंगे। जो जिन पे वाजिब है पहले से कुर्बानी, उस पे कुर्बानी वाजिब है तो उसने वाजिब की नियत कर ली थी, तो अगर ये कर ले वो कर ले उसके लिए तो कोई मसला नहीं, उसने तो वाजिब कुर्बानी करनी है। तो ये तो फिकी नुकता है, लेकिन इसमें मोहब्बत का नुकता है। मोहब्बत का नुकता ये है कि अल्लाह पाक ने उस कुर्बानी को, दो तरह कुर्बानी, एक तो कुर्बानी जानवर ज़बह करना, एक उसके दिल की कुर्बानी है, अपने माल की कुर्बानी है, वो जो उसने नियत की इतनी बढ़िया नियत है कि अल्लाह उसको वापस नहीं करता अल्लाह ताला मतलब उसको करवाना चाहता है, उसकी कदरदानी है। हाँ जी, तो ये मतलब है कि ये वाली बात है कि इंसान अगर किसी के ऊपर कुर्बानी वाजिब नहीं है और वो करे तो फिर उसकी शान है बहुत ऊँची है, ठीक है ना। हज़रत तानवी वसम ने फरमाया कि कुर्बानी का अजर इतना ज़्यादा है और इतना ज़्यादा इससे कुर्ब होता है कि अगर किसी पे वाजिब नहीं भी है तो अगर किस तरीके से हो सके तो कर ले, क्योंकि ये चीज़ किसी और वक़्त मिलती नहीं है, ये सिर्फ उसी वक़्त ही मिलती है, सिर्फ उसी वक़्त ही मिलती है। तो अगर कोई कर ले तो माशाल्लाह अच्छी बात है, आखिर लोग इशार भी तो करते हैं ना, तो बाज़ इशार बहुत कीमती होते हैं, तो उनमें ये भी है कि बहुत कीमती इशार है, तो अगर कोई कर ले तो माशाल्लाह बहुत अच्छी बात है, लेकिन बाहर लाजिम नहीं है, उसके ऊपर वाजिब नहीं है, उसको आप मलामत नहीं कर सकते अगर कोई नहीं करे, बल्कि मलामत करना उसको गुनाह है, क्या आप उसको क्यों मलामत करें, जब उसके ऊपर अल्लाह ने फ़र्ज़ किया वाजिब नहीं किया तो तुम कौन हो इस पर वाजिब करने वाले। हाँ जी, हाँ अलबत्ता अल्लाह के साथ उसका मामला है, अगर वो वाकई मतलब है मतलब इस पर नहीं है तो वो भी अल्लाह को पता है, और अगर है और नहीं कर रहा तो वो भी अल्लाह पाक को पता है। अलबत्ता इसका हुक्म क्या है, इसका हुक्म ये है कि ज़कात के लिए तो पूरे साल का गुजरना लाजम है, हौल आने हौल जिसको कहते हैं, पूरा मतलब जो है ना वो जब से पहली दफ़ा ज़कात किसी पे वाजिब हो जाए फ़र्ज़ हो जाए उसके बाद फिर उसका वो तारीख़ बन जाता है, उस तारीख़ के एक साल गुजरने के बाद उसके ऊपर ज़कात जो उस वक़्त मौजूद माल होता है उसमें फ़र्ज़ हो जाता है। तो ये तो उसका तरीका है ज़कात का। कुर्बानी में एक अगर उस उन दिनों में भी अगर उसके पास इतना माल आ गया तो बेशक पूरे साल नहीं गुजरा फिर भी वो कुर्बानी करेगा, यानी ये बारी बात है। तो बाज़ दफ़ा किसी को अचानक पैसे आ जाते हैं, हाँ जी, तो फिर वो कुर्बानी उसको करनी चाहिए। हज़रत तानवी रहमतुल्लाह अलैह को वालिद साहब ने कुछ पैसे दे दिए, वो पैसे इतने दे कि उस पर हज हो सकता था, हज़रत आप मुझे मालिक बना रहे हैं, हाँ बस फिर तो मुझ पर हज फ़र्ज़ हो गया, फिर मुझ पे हज फ़र्ज़ हो गया, तो फिर वालिद साहब उनको अपने साथ ले गए, उसी पैसे पे जो है उसका हज करवा दिया, उसी में हज साहब से बैत भी हो गए, वो काम भी उनका हो गया हज़रत का। तो मतलब ये है कि ये चीज़ है कि अगर अगर हम लोग कुर्बानी के इस असर को देखें ना तो ये बहुत बड़ा असर है, और उसको हमें याद रखना चाहिए, कुर्बानी करना चाहिए। तो कुर्बानी के बारे में जैसे मैंने अर्ज़ किया कि खूबसूरत जानवर लेना चाहिए और उसकी खिदमत भी करनी चाहिए क्योंकि आपके लिए मुकद्दस जानवर है। हाँ जी, इसकी ज़बह करने में भी ऐसे एहतियात होना चाहिए कि एक जानवर को दूसरे जानवर के सामने ज़बह नहीं किया जाए, छुरी तेज़ होना चाहिए, ऐसा टेक्निक इस्तेमाल करो कि उसको कम से कम तकलीफ हो गिराने में, तमाम चीज़ों में, क्योंकि बालों को तरीका नहीं आता तो जानवर के साथ पूरी कुश्ती लड़ते हैं, तो ज़ाहिर उनको तकलीफ तो फिर होती है, और बालों ऐसे सिर्फ एक धक्का देने से बस वो गिर जाता है। उसमें वो भी ख्याल रखता है कि कबले की तरफ ही रुका जाए, उसको खींच खींच के कबले की तरफ नहीं कर दे। तरीक़ेकार होते हैं ना बाल लोग, होशियार होते हैं इस मसले में। तो इस तरीके से मतलब ये कि इंसान को फिर ज़बह में भी छुरी बिल्कुल तेज़ होनी चाहिए और हाथ भी मजबूती के साथ चलना चाहिए ताकि उसको ज़्यादा तकलीफ़ ना हो। अगर कोई कुर्बानी खुद कर सकते हो तो बेहतर ये है कि खुद करे, मैंने खुद ज़बह कर ना सकता हो तो बेहतर है कि खुद करे, नहीं कर सकते तो फिर किसी माहिर से करवा दे। हाँ जी, और ख़वातीन के लिए बात है कि ख़वातीन भी अपने कुर्बानी करते वक्त, जो जानवर कुर्बानी करते वक्त उधर मौजूद हो तो अफजल है, अगर अगर पर्दे का मतलब मसला ना हो, क्योंकि बाज़ दफ़े और गैर मर्द होते हैं तो फिर तो मजबूरी है। लेकिन अगर ऐसा ना हो, जैसे घर में बाज़ लोग कर लेते हैं, तो ऐसी सूरत में या पर्दे की जगह पर कर लेते हैं, तो उसमें फिर बेहतर ये है कि खुद मौजूद हो, क्योंकि आप ने फ़ातिमातुज़्ज़ोहरा रज़ी अल्लाह अन्हा जो कुर्बानी कर रही थी कर अपनी, मुझे बताओ फातिमा रज़ी अल्लाह अन्हा अली गरीब थे या मालदार थे? गरीब थे। तो कुर्बानी उनकी है सारे। तो मतलब ये है कि तो वो जो है ना, ये है कि फरमाया कि अपने कुर्बानी के जानवर जब ज़बह होते हो तो उसके साथ खड़ी हो जाओ। तो ये बहुत माशाल्लाह यानी ख़वातीन के लिए भी ये वाली बात। और इसमें दो सूरतें हैं, या तो छोटा जानवर होता है जिसमें एक ही कुर्बानी होती है, और या बड़े जानवर उसमें सात हिस्से हो सकते हैं। बड़े जानवर उसमें मतलब बैल है या ऊँट है या भैंस है। हाँ जी, ये मतलब जो बड़े जानवर है वो ठीक है, उसमें सात हिस्से हो सकते हैं। उसके फिर अपने कवानीन हैं, मतलब ये है कि सात हिस्से से मतलब सातवें से किसी का कम ना हो, सातवें से ज़्यादा हो तो कोई मसला नहीं है, मतलब दो हिस्सों के बराबर हो, तीन तो ठीक है, लेकिन सातवें हिस्से से कम किसी का हिस्सा हो, किसी का कोई सातवें से कम हिस्सा बनता हो तो सबकी कुर्बानी नहीं होगी, मतलब ये वाली बात है। फिर यह कि सबका रिज़्क हलाल हो, इनमें किसी का रिज़्क भी अगर मसला हो तो बचना चाहिए। ये इज्तिमाई कुर्बानी में आजकल बड़ा मसला होता है, ऐसे ढूंढना ये मुश्किल बात होती है, लेकिन बहरहाल यह कि आदमी को याद रखना चाहिए कि जो लोग कुर्बानी कर रहे हैं उनके हवाले उनको मालूम हो, फिर उनको अपने साथ शरीक कर लें, वरना फिर यह है कि ये रिस्क हो सकते हैं। और दूसरी बात यह है कि जो अकेले वाले कुर्बानी है उसमें यह मसला तो नहीं होता, लेकिन उसमें दूसरा मसला होता है, और दूसरा मसला ये है कि इसमें नुमाइश वाली बात होती है, मतलब ये बाल लोग जो है ना वो बैंड मैंड ले लेते हैं और फिर पूरे चक्कर लगाते हैं कि लोग देख लें वाले में हम इतना ज़बरदस्त किस्म की कुर्बानी कर रहे हैं, ये ठीक नहीं है, वो अपने कुर्बानी को ज़ाया करने वाली बात है। तो ऐसे लोगों से मैं अक्सर कहा करता हूँ कि यार तुम हिस्सा डालो तो तुम्हारे लिए ज़्यादा बेहतर है, ताकि नुमाइश तो ना हो ना। हाँ जी, तो नुमाइश वगैरह से बचना चाहिए, अलबत्ता अकेले कुर्बानी अफजल यकीनन है, लेकिन यह किस सूरत में इस चीज़ से बचना लाजम है। और दूसरी जो मुश्तरक कुर्बानी है सातवें हिस्से वाली, उसमें ये मसला है कि आप किसी ऐसे शख्स को अपने साथ शामिल ना करें जिसके सिर्फ गोश्त खाने की नीयत हो, या फिर यह है कि वो उसका रिज़्क ठीक ना हो। तो इन दो सूरतों से मतलब जो है ना आप मतलब इसमें बचे। जिस वक़्त गोश्त हो जाए मतलब जो है ना बन जाए, उसको फिर तकसीम करने में अटकल नहीं करना चाहिए, बल्कि ठीक तोल तोल के, वरना सूद का गुनाह हो जाएगा। हाँ, मतलब ये कि बाकायदा तोल तोल के वो जो है ना उनको दे दें पूरा तकरीम। उसमें बस एक आसानी ये है कि गोश्त और हड्डी अगर मिला जुला हो तो फिर उसमें गुंजाइश निकल आती है। हाँ जी, मतलब इस किस्म की चीज़ मतलब हो जाती है। बाकी ये है कि कोशिश करना चाहिए कि इसमें कोई कमी बेशी ना हो, ठीक है ना, मतलब जैसे उसमें होता है। तो इस तरीके से माशाल्लाह आप एक अदब इन अय्याम का ये है कि जिसने कुर्बानी करनी है वो उस दिन اپنا کھانا پینا قربانی کے گوشت سے شروع کر لے، مستحب ہے، فرض واجب نہیں ہے، لیکن اگر کوئی کر لے تو اچھی بات ہے کہ ایک قربانی کے اس سے پہلے کچھ بھی نہ کھائے، جب قربانی ہو جائے تو قربانی کے گوشت سے ابتدا کر لے۔ دوسری بات یہ ہے کہ جو قربانی کرنا چاہے اس کو چاہیے کہ وہ ناخن وغیرہ مطلب یکم ذی الحج سے پہلے پہلے لے لیں، اور یکم ذی الحج سے لے کے مطلب اس پر جو قربانی تک اس کو نہ لے پھر حاجیوں سے مشابہت کی وجہ سے۔ ہاں جی، پھر اس کے بعد جب قربانی ہو جائے تو پھر کر لیں، یہ مشابہت بھی اللہ پاک کو پسند ہے۔ تو ایک تو یہ کام کر لیں، تو اس طریقے سے انشاءاللہ العزیز ہماری یہ قربانی ہے یہ بہت اللہ تعالیٰ کو راضی کرنے والا عمل ہے۔ اس کے لیے آج کل کچھ مسائل ہیں، آج کل کچھ لابیاں ہیں جو اس کے خلاف باقاعدہ چیختے ہیں، اور کچھ عقلی بنیادوں پر اس کو اس پر جو ہے نا وہ جرا کرتے ہیں۔ مثلا کہتے ہیں جی غریب لوگ موجود ہیں، آپ غریبوں کو کھلائیں، یہ تو گوشت کو ضائع کرنے والی بات ہے، گوشت ضائع ہو جائے گا، غریبوں کے پاس فریج توڑا ہوتا ہے، آپ ان کو گوشت دیں ضائع ہو جائے گا، ان کو پیسے دے، ان کی بیٹی گھر میں بیٹھی ہوئی ہے، اس کی شادی کا بندوبست ہو جائے گا، اس کے بچے بھوکے ہیں، ان کا بندان، یہ ساری باتیں وہ زبردست، اور انہی ایام میں طوطے بولنے شروع کر لیتے ہیں، اس سے پہلے خاموش ہوتے ہیں شیطانی طوطے۔ ہاں جی، حالانکہ دیکھو میں آپ کو ایک بات بتاؤں، آپ صلی اللہ علیہ وآلہ وسلم سے زیادہ دین کو کون جانتے تھے؟ کوئی دعویٰ سوچے گا بھی تو کفر ہو جائے گا۔ ہاں جی، تو آپ صلی اللہ علیہ وسلم نے اپنے حج کے موقع پر کتنی قربانی کی تھی؟ 100 اونٹ ذبح فرمائے تھے، 100 اونٹ، حالانکہ صرف ایک حصہ اونٹ میں وہ ہوتا یعنی واجب تھا، 699 حصے زیادہ کیے۔ ہاں جی، 699 حصے زیادہ کیے، تو کیا اس وقت غریب نہیں تھے؟ تو ان کے پیسے نہیں دیے جا سکتے تھے؟ تو آپ صلی اللہ علیہ وسلم نے کیا کیا؟ تو آپ صلی اللہ علیہ وسلم نے 100 اونٹ جو قربانی کیے، تو آخر کوئی بات ہے نا، انسان کو سمجھ میں آنے چاہیے نا بات، کہ معاملہ پیسوں کا نہیں ہے، بلکہ یہاں تک فرماتے کہ اگر اس دن قربانی کے دن یعنی قربانی کے ایام میں اگر کوئی دنیا بھر کا دولت بھی خیرات کر دے اور قربانی نہ کرے تو گناہگار ہے، دوسرا آدمی اگر قربانی کر لے اور سارا گوشت خود بھی کھائے کسی اور کو بالکل نہ دے وہ گناہگار نہیں ہے، اس کا واجب پورا ہو گیا، اس کا ثواب بھی اپنی جگہ پورا ہے۔ تو اس کا مطلب یہ کوئی اور چیز ہے، لیکن ایک اور بات بھی ہے کہ جو طوطے بولتے ہیں نا، تو یاد رکھو کہ ان کی حیثیت کو ان کے جو ہے نا وہ گیراج میں تین تین دو دو گاڑیاں کھڑی ہوتی ہیں، تو ان کو بتاؤ بھائی یہ دو گاڑیاں خیرات کر دو نا، بلے اس کے بیچ کر غریبوں کو دو نا، وہی غریبوں کی بیٹیاں بیٹھی ہوئی ہیں گھروں میں، بیمار ہیں، مطلب ان کو دے دو نا۔ وہاں نہیں، بالکل نہیں، حج فرض ہوتا ہے حج نہیں کرتے، قربانی واجب ہوتے قربانی نہیں کرتے، ان کو غریب اس وقت یاد آ جاتے ہیں جب یہ چیز ہو جاتی ہے، پہلے یاد نہیں آتے۔ اس کا مطلب شیطانی سوچ ہے نا، یہ شیطانی سوچ ہے جو لوگ اس قسم کی باتیں کرتے ہیں۔ وہ ایک دفعہ ایسا ہوتا ہے، ہمارے ایک دوست تھے، دوست نہیں تھے مطلب کلاس فیلو تھے، لیبیا میں کام کر رہے تھے، میں وائیوا کے لے گیا تھا پشاور، تو وہ اس کا ایک پارٹی مطلب کمپارٹمنٹ آ گیا تھا، تو ظاہر وائیوا میں وہ اپیئر ہونا تھا اس کو، تو ایک جگہ ہم چائے پینے کے لیے بیٹھ گئے، پہلے تو کلاس فیل ہوتا، تو چونکہ لیبیا میں رہا تھا تو وہاں کچھ لوگوں کے ساتھ اٹھا بیٹھا ہوگا، تو اس کے خیالات بدل گئے، تو باتیں میں شروع کی، بلال علیہ السلام کی بنیان بھی نہیں تھی، عثمان علیہ السلام غنی تھے، اور ایسا اور ایسا مطلب تبصرہ اس طرح کرنے لگے۔ اس سے پہلے پہلے بات چیت میں میں نے اس سے سنا کہ اس کے دو گھر ہیں، جو پیسے کمائے نا اس سے دو گھر بنائے اور اس طرح اور بھی، تو اس کو میں نے کہا کہ دیکھو تمہارے دو گھر ہیں نا، ابھی تو نے کہہ رہے ہیں نا، تو اس میں ایک گھر غریبوں کو دو نا، آخر تم اتنا بڑے چیمپئن بنتے ہو، کہ عثمان رضی اللہ عنہ پہ بات کرتے ہو تو مطلب یہ ایک گھر تو غریبوں کو دو نا پہلے سے، کم از کم تو کوالیفائی تو ہو جاؤ. ہاں خاموش ہو گیا. میں نے کہا عثمان رضی اللہ عنہ کے حال یہ تھا کہ تین دفعہ جنت خریدا ہے اپنی دولت سے آپ صلی اللہ علیہ وسلم کے بقول، وہ جب بھی کسی کو ضرورت ہوتی تھی تو عثمان رضی اللہ عنہ پیش پیش. تو آپ ان پہ بات کرتے ہیں اور خود آپ تمہارا یہ حال ہے، تو اب تم میرا دوست نہیں ہو، اب میں تیرے ساتھ کوئی تعلق نہیں ہے. اب اس کو جب اس صورت کا حال کا ہو گیا تو معافی مانگنے لگا اور دوسرے لوگ بھی مجھے منتیں کر رہے ہیں. جب میں نے کہا اب میرا دوستی اس کے ساتھ نہیں چل سکتی، جو صحابہ پہ بات کرے نا تو پھر ہمارا ان کے ساتھ کوئی تعلق نہیں ہے. ہاں جی، تو خیر مطلب میری یہ کہ لوگ اس قسم کی باتیں کرتے ہیں تو ایسے لوگ کو ٹکا سا جواب دینا چاہیے کہ تم کرو نا، کس نے روکا تمہیں؟ غریبوں کی خدمت کا تم بڑا دائی ہو تو کول کو فیل سے ثابت کرو، پھر تمہاری بات ہم سنیں گے، پھر جواب دیں گے. تو اس وقت تو تم جواب دینے کے بھی قابل نہیں ہو، تمہیں ہم کیوں جواب دیں؟ تم تو ڈسکوالیفائڈ ہو، تم اپنے قول کو فیل سے وہ ثابت نہیں کر رہے. تو مقصد یہ ہے کہ اس قسم کے لوگ یہ باتیں کریں گے لیکن آپ نے ان کی باتوں میں نہیں آنا. قربانی، میں آپ کو ایک بات بتاؤں، مجھے بتاؤ کتیا کے کتنے بچے ہوتے ہیں ایک وقت میں؟ چھ چھ سات سات ہوتے ہیں، ٹھیک ہے نا؟ اور بکری کے کتنے ہوتے ہیں؟ ہاں ایک یا دو، بڑی مشکل. ہاں ایک ہوتا ہے یا دو ہوتے ہیں. اچھا قربانی کس چیز کی ہوتی ہے؟ کتے کی ہوتی ہے، کتوں کی ہوتے ہیں، بکریوں کی ہوتے ہیں یا بھیڑوں کی ہوتے ہیں، اس کے ہوتے ہیں. اب ہر دفعہ قربانی کے موقع پر بکریاں کتنے اویلیبل ہوتی ہیں اور بھیڑ کتنے موجود ہوتے ہیں اور گائے کتنے موجود ہوتے ہیں؟ ہر دفعہ ہوتی ہے قربانی ہوتی ہے نا، اور یہ کتے کتنے موجود ہوتے ہیں؟ بس یہ اللہ تعالیٰ کی برکت ہے، اور جب دے دے تو دے دے، تمہیں کیا؟ یہ تو اللہ پاک کے نظام ہے، جس کو زیادہ کرنا چاہے اس کو زیادہ کرے، جس کو تھوڑا کرنا چاہے تو اس کو تھوڑا کر دے. ہاں جی، تو بہرحال یہ کہ ہم لوگ کو یہ دیکھنا چاہیے کہ اللہ کا حکم کیا ہے. یہ ساری باتیں عقلی ہیں، عقل تو صرف ان لوگوں کو جواب دینے کے لیے، باقی ہمارا اپنا عمل تو عقل کی بنیاد پر نہیں ہے. ہمارا عقل، ہمارا حکم تو، ہمارے جو عمل ہے وہ تو ایمان کی بنیاد پر ہے. اللہ نے حکم دے دیا اور بس ہم نے عمل کر لیا. اس میں ہم نے نہیں دیکھنا کہ اس میں کون سا قانون فٹ ہوتا ہے، کون سا قانون فٹ نہیں ہوتا، وہ تو دوسرے لوگوں کی باتیں، ہماری باتیں ہی نہیں ہیں. تو بہرحال یہ ہے کہ ماشاءاللہ قربانی کے ایام بھی آنے والے ہیں. ایک اور چیز ہے جو بہت اہم ہے، وہ میں انشاءاللہ اس پر تفصیل سے بعد میں بات کروں گا، اس وقت صرف تھوڑا سا کنایتاً بات کرتا ہوں. ایام حج بھی مبارک ایام ہیں. بنا ایام حج میں جو ذی الحج کے جو ابتدائی عشرہ ہے، بہت ہی زیادہ قیمت ایام ہیں. جو عشرہ اول ہے ذی الحج کا، کیونکہ اس میں اللہ پاک نے اتنی برکت رکھی ہے کہ یکم سے لے کر آٹھ ذی الحج تک جو بھی روزہ رکھے گا نفلی، اس کو ایک ہر دن کے بدلے ایک سال نفلی روزوں کا ثواب ہوگا، ایک سال نفلی روزوں کا ثواب ہوگا. اور جو نوی ذی الحج کا روزہ رکھے گا اس کو ایک سال گزشتہ کے اور ایک سال آئندہ کے گناہ معاف ہوں گا، اس کے کفارہ ہوگا، کفارہ ذنوب ہوگا. اور پھر جو ذی الحج دسویں ذی الحج، وہ تو یوم نہر ہے، اس میں تو قربانی ہے، اس کا تو میں بات عرض کر چکا ہوں. تو اس کا مطلب یہ پہلا عشرہ انتہائی درجے کا قبولیت والا عشرہ ہے. ہاں جی، والفجر والیال عشر والشفع والوتر واللیل اذا یسر هل فی ذلک قسم لذی ہجر. ہاں جی، اللہ پاک نے قسم گائی. ہاں جی، والفجر، فجر کی اور دس راتوں کی، تو دس راتوں کی اور شفع والوتر اور طاق کی اور جفت کی، جفت کی اور طاق کی. اب جفت سے مراد دس ذی الحج اور طاق سے مراد نو ذی الحج اور دس رات، مطلب یہ ہے کہ بہت زبردست قیمتی आते हैं, बरमाते हैं कि मतलब जैसे कि ये जो लैलतुल कद्र हो ना इस किस्म का, तो इसमें इबादत भी बहुत ज़्यादा अहम है और साथ साथ इसमें जो रोज़ा है वो भी बहुत ज़्यादा मतलब सवाब वाला है, बहुत ज़्यादा सवाब वाला है। बहुत सारे लोग हैं उनको इसकी वाकिफियत ही नहीं है, यानी इन रोज़ों की वाकिफियत ही नहीं, उनको पता ही नहीं होता कि इसका इतना ज़्यादा सवाब है। हालांकि माशाल्लाह इसके बारे में हदीस शरीफ मौजूद है, तो कोशिश करनी चाहिए कि हम लोग अव्वल तो हम हज पे चले जाए, अल्लाह में ले जाए, रुकावटें दूर फरमा दे, तो फिर तो इंशाल्लाह उधर रखेंगे, उधर तो 1 लाख से मल्टीप्लाई मज़ीद हो जाएगा। हाँ जी, वहाँ जो रखते हैं 1 लाख का अमल होता है ना वहाँ पर हर चीज़ का, तो ये वाली बात हो जाएगी। और अगर न जा सके तो यहाँ तो रख लेना। हाँ जी, बहुत बड़ी बात है, अल्लाह ताला हम सबको ये तौफीकात नसीब फरमाए। बहरहाल मैं इतनी बात अर्ज़ करूँगा कि अल्लाह पाक ने देने के लिए बड़े असबाब बनाए हुए, बहुत असबाब बनाए हुए, कुछ ज़मानन है कुछ मकानन है। ज़मानन ऐसे जैसे मैंने भी अर्ज़ किया, ये 10 रातें और 7 मतलब जैसे हज के दिन हैं, रमज़ान शरीफ का महीना है, शब बरात है, आज ये ज़मानन है। और मकानन ये जैसे खाना काबा मस्जिद हरम यानी मक्का मुकर्रमा, उसमें 1 लाख का सवाब मिलता है। मदीना मनोहरा जहाँ पर 50,000 नमाजों का सवाब मिलता है, मस्जिद नबी में, मस्जिद वस्ता में जा, ज, 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 वो क्या हुआ उसमें जाम मस्जिद अक्सा में 25,000 नमाजों का सवाब। हाँ जी, तो ये माशाल्लाह यानी मकामात है, सर अरफात है, मुजदलफा है, मिना है, खतीम है। हाँ जी, ये सब मकामात है, ख़ुद मस्जिद नबी है। तो इसका मतलब है कि यानी इन मकामात के ज़रिए से अल्लाह से क़ुरब हासिल कर लो और उन अय्याम के ज़रिए से अल्लाह से क़ुरब हासिल कर लो जो कि अल्लाह पाक ने इस तरह बनाई हुई है। अब ये सब गोए कि अल्लाह पाक ने मग़फ़िरत के बहाने बनाए हुए हैं, मौके दिए हुए हैं कि किसी तरीके से मुझ तक पहुँच जाओ। एक मिस कर गया तो दूसरे से ले लो, दूसरे मिस कर गया तो तीसरे से ले लो, तो रास्ते बने हुए हैं, उन रास्तों में से जो आपके नसीब में है उसको इस्तेमाल करो और अल्लाह ताला तक पहुँचने की कोशिश करो। फ़िर्रु इलल्लाह, अल्लाह की तरफ भागो। हाँ जी, ये हमारे लिए बहुत मौके हैं। और एक बहुत बड़ी बात मैं अर्ज़ करूँगा जो बाज़ाहिर इसके साथ ताल्लुक़ तो नहीं रखती लेकिन में ताल्लुक़ रखती है, और वही है कि देखो कमाने के ये तरीके जैसे मैंने बताया मुख्तलिफ़ तरीके कमाने के, लेकिन शैतान व नफ्स हमारे साथ है तो इसकी वजह से गुनाह होते हैं। कभी आँख से गुनाह होते, कभी कान से गुनाह होते, कभी ज़ुबान से गुनाह होते, कभी दिमाग से गुनाह होते, कभी जिस्म के और से गुनाह होते, ये गुनाह हमारे ऊपर बोझ बन रहे होते हैं। हाँ जी, तो अल्लाह पाक ने यहाँ पर भी एक मौका दिया है और मौका ये दिया है तौबा कर लो, सब माफ़ कर दूंगा। वला तकनत मिन रहमतिल्लाह इन्नल्लाह यग़फ़िरु ज़ुनूब जमीअ, अल्लाह पाक की रहमत से मायूस न हो, अल्लाह पाक सारे गुनाहों को माफ़ फरमा दे। तो बस ये दो चीज़ें इंसान अपने पकड़े कि अल्लाह ने दोनों की देने की जो चीज़ें बनाई हुई है इनको ज़ाया ना करे, और गुनाह जो होते हैं अल्लाह ना करे हो तो बस उनको तौबा करके माफ़ करवा लिया करे। तौबा करने पे कितनी देर लगती है और कितना आपका पेट्रोल खर्च होता है, आजकल पेट्रोल महंगा है लेकिन तौबा के लिए तो पेट्रोल की ज़रूरत नहीं है। आप जो है ना मतलब है कि तौबा कर सकते हैं, किसी वक्त भी कर सकते हैं, और इसके लिए ये भी ज़रूरी नहीं कि आप इसके लिए बहुत अल्लाह तौबा कर ले। नहीं, एक रवायत है हज़रत मूसा अलैहिस्सलाम के मस्जिद क्या नमाज इस्तिस्का के लिए गए थे, तो वही आ गई, ए मूसा फलां जो तेरे सामने बैठा हुआ है ना इधर, तो जब तक ये मजलिस में बैठा होगा तो मैं नहीं, मतलब एक आदमी तो इधर बैठा हुआ है, जब तक वो यहाँ इस मजलिस से नहीं उठेगा मैं बारिश नहीं दूंगा, क्योंकि इसने 40 साल से मुझे नाराज़ रख किया हुआ है। मूसा अलैहिस्सलाम घबरा गए, उन्हें ऐलान किया कि एक शख्स है जिसने 40 साल से अल्लाह को नाराज़ किया है, जब तक वो मजलिस में है तो बारिश नहीं होगी, उससे मैं ریکویسٹ کرتا ہوں، التجا کرتا ہوں کہ مہربانی کر کے خاموشی سے ادھر سے نکل جائیں تاکہ باقی لوگوں کو مطلب بارش مل جائے. ابھی وہ بات کر رہے کہ تھوڑی دیر میں بارش شروع ہو گئی. اب موسیٰ علیہ السلام حیران ہو گیا، اللہ میں نے بات کر لی، وہ تیرے کہنے پر کر لی، اب لوگ کہیں مجھے جھوٹا نہ سمجھے، کیونکہ سارے مطلب بھی میں نے بات کوئی آدمی اٹھا بھی نہیں ہے، تو یہ کیا ہو گیا؟ اللہ پاک فرمایا اب اس کے ساتھ اس نے میرے ساتھ صلح کر لی ہے، میں نے اس کو معاف کر دیا ہے، پھر اس وجہ سے بارش دے دی ہے. تو انہوں نے کہا پھر تو ولی اللہ بن گیا، تو پھر مجھے ذرا ان کا بتا دے تاکہ میں ان سے مل لوں. تو اللہ پاک نے فرمایا اے موسیٰ 40 سال سے اس نے مجھے ناراض کیا کرتا، اس وقت تک میں نے اس کا پردہ نہیں لیا، اب جب میرا دوست بن گیا تو اس کا پردہ لوں گا. یہ کیسی بات ہے؟ اب اس وقت جو اس نے توبہ کیا ہو، کیسے توبہ کیا ہوگا؟ صرف اپنے دل میں کیا ہوگا، کسی اور کو اس کا پتہ نہیں لگا، حتیٰ کہ پیغمبر کو بھی پتہ نہیں لگا. ہاں جی، تو اس کا مطلب یہ ہوا کہ انسان اپنے دل میں چپکے سے توبہ کر سکتا ہے، چپکے چپکے بس. ہاں جی، بہت عجیب تعلق ہے یہ توبہ والا، بڑا عجیب تعلق ہے. اس پر میں حدیث شریف سنا تو اس پر میں ختم کرتا ہوں. ماشاء اللہ، حدیث شریف میں یہ فرماتے ہیں کہ ایک سہارا ہے دلالۃ القدیم، یعنی ایسا سہارا جس میں کوئی گم ہو جائے پھر ملتا نہیں ہے رستہ، اس کو عربوں میں ایسے سہارا ہوا کرتے تھے ان دنوں، اب تو خیر اور مسائل ہیں. وہ اونٹ بے توش ہے اس کا اور جا رہا ہے، اس کا راستہ گم ہو گیا. اب وہ راستے کی تلاش تلاش میں آگے پیچھے ہو رہا ہے، اتنے میں اونٹ بھی گم ہو گیا اس سے. اب دو ہو گئے، اب راستہ بھی گم ہو گیا، اونٹ بھی گم ہو گیا، اونٹ پر سامان سارا پڑا ہوا تھا، پانی وغیرہ، تو اس کا مطلب پانی سارا میں نہ ہو تو بس پھر تو موت ہی ہے، کیا کرے. بڑا تک گیا تو تک کر کچھ ریسٹ کرنے لگا، اتنے میں اس کو نیند آ گئی. نیند سے اٹھا تو اونٹ بما سامان اس کے سرانے کھڑا ہے. اتنا خوش ہو گیا، کہنا یہ چاہتا ہے کہ اے اللہ تو میرے رب، میں تیرا بندہ ہوں. ہاں جی، زبان سے نکل رہا ہے اے اللہ میں تیرا رب ہوں، تو میرا بندہ ہے. آپ سے سب مسکرائے، فرمایا کہ جتنا یہ سوار اپنے اونٹ ملنے پر خوش ہے، اس سے زیادہ اللہ پاک کو خوشی ہوتی ہے جب کوئی توبہ کرتا ہے. کیسے مثال لی، اس سے زیادہ اللہ تعالیٰ کو خوشی ہوتی ہے جب کوئی توبہ کرتا ہے. تو کیا احسان بات نہیں ہے کہ ہم توبہ سے سب کچھ معاف کرواتے رہیں اور نیک اعمال میں حرص کرتے رہیں، جو جو ہمیں جہاں ملے تو اس کو ہم حاصل کرتے رہیں، تو ہمیشہ ہمارا اکاؤنٹ پلس میں رہے گا. ٹھیک ہے نا، ہمیشہ ہمارا اکاؤنٹ پلس میں رہے، کیونکہ برائیاں تو توبہ سے معاف ہوتی جائیں گی اور نیکیاں اپنے محفوظ رہتی ہیں. تو بس اس طریقے سے مطلب اکاؤنٹ پلس ہی ہوگا. تو بس یہ طریقہ اگر ہم کریں تو بہت اچھا ہے. تو اس کا طریقہ میں بتا دوں کہ صبح جب اٹھیں، انسان جتنے نیکیاں اس دن کر سکتا ہے نا، اس کی نیت کر لیں کہ میں نے یہ نیکیاں کرنی ہے، یہ کام کرنا ہے، یہ کام کرنا ہے، یہ کام کرنا ہے، یہ کام کرنا ہے، اس کی نیت کر لیں. جتنا ہو گیا اس پہ اللہ کا شکر ادا کرے، جو نہیں ہوا اس پہ استغفار کرے. ہاں جی، اور بات یہ ہے کہ یہ جو ہے نا، مطلب یعنی اس کو کم از کم نیت کا اجر تو مل جائے گا نا، یعنی گویا کہ ایک گناہ تو مل ہی گیا، باقی 10 گناہ نہیں ملا، 9 گناہ رہ گیا، باقی 1 گناہ تو مل ہی گیا، کیونکہ وہ تو اللہ واپس نہیں لیتا. اچھا، اب دیکھیں، اور جو رات کو سوتے وقت 2 رکعت نفل توبہ کے پڑھ کے اللہ پاک سے گناہ معاف کرواتے رہے، تو یہ جو صبح کا عمل ہے اور شام کا عمل ہے، یہ انشاءاللہ العزیز آپ کو روحانی طور پہ جوان رہے گا. ہاں جی، کیونکہ آپ کا اکاؤنٹ ہمیشہ پلس میں آتا جائے گا. ایک نیکیاں جو آپ کی جو نیت کی ہیں وہ تو کم از کم آپ کو مل جائیں گی، اور جو عمل کی ہیں وہ مزید 10 گناہ مل جائیں گی. ہاں جی، اور گناہ اس سے معاف ہوتے رہیں گے، تو اس طریقے سے معاملہ ہمارا سیدھا ہوتا جائے گا. اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرما دے. وما علینا البلاغ، ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک التواب الرحیم. اللهم نسألك من خير ما سألك من عبدك ونبيك وحبيبك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذ من عبدك ونبيك وحبيبك محمد صلى الله عليه وسلم. انت المستعان، ولا حول ولا قوة الا بك. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين برحمتك.